لا حول ولا قوة إلا بالله العلي العظيم. حسبنا الله ونعم الوكيل، نعم المولى ونعم النصير. أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والعاقبة للمتقين، الجنة للمتقين، والنار للعاصين. الصلاة والسلام على أشرف الأنبياء والمرسلين، سيد الأولين والآخرين، سيدنا ومولانا أبي القاسم محمد.
اللهم صل على محمد وآل محمد.
صلى الله عليه وعلى آل بيته الطيبين الطاهرين المعصومين المظلومين المنتجبين، لا سيما بقية الله في الأرضين، روحي وأرواح العالمين له الفداء، ولعنة الدائمة على أعدائهم أجمعين، من قيام يومنا هذا إلى قيام يوم الدين. أما بعد، فقد قال أبو الحسن الرضا عليه الصلاة والسلام: من جلس مجلسا وأحيا فيه أمرنا لم تمت قلبه يوم تموت القلوب. ضرب يا بن محمد وعلى
اللهم صل على محمد وعلى محمد.
معزز حاضرین، عزیز و بزرگوں، نوجوانوں اور دوستوں، السلام علیکم و رحمۃ اللہ. بہرحال، میں سب سے پہلے ان ایام کی مناسبت سے، جو بہت ہی اہم اور ذمہ داری کے ایام ہوتے ہیں، صاحب حقیقی یہ صفحہ عزا کے جو حقیقی وارث ہے حضرت حجت اجل اللہ تعالیٰ پر جو شریف کی خدمت میں، اور اسی طرح رہبر معظم انقلاب اور تمام علماء اسلام اور اسلام حقیقی کے وارثین اور تمام مسلمین، خاص کر مومنین، اور آپ حضرات کی خدمت میں تعزیت و تسلیت پیش کرتا ہوں. یہ ایام ایک اہم فرصت ہے، ایک اہم موڑ ہے انسان کی زندگی میں، نہ فقط ایک عام انسان یا جو چاہنے والے ہوتے ہیں، بلکہ کائنات اور بشریت کے لیے ایک ایسی فرصت فراہم کی ہے اپنی شہادت کے ذریعے سے ہمارے امام علی مقام علیہ الصلوۃ والسلام نے، کہ جس کی ہمیں نظیر اور مثل تاریخ میں نہیں. لیکن ان ایام کو اور ان دنوں کو ہمیں کس طرح سے استقبال کرنا چاہیے، کس طرح سے اپنی زندگی میں عملی کرنا چاہیے، اور کس طرح سے ان کا حق ادا کرنا چاہیے، اس سے ابھی تک ہم آگاہ نہیں ہوئے، یا اگر آگاہ ہو بھی چکے ہیں تو لیکن یقینی مرحلے تک نہیں پہنچے، یقین حاصل نہیں ہوا، ابھی بھی ہم غافل ہیں اس حقیقت سے، ان ایام اور ان دنوں کی حقیقت کو درک کرنے سے ہم، میں چونکہ جو موضوع دیا گیا انشاءاللہ کل سے اس پہ تفصیل سے روشنی ڈالیں گے، آج بطور استقبال ماہ محرم کے عنوان سے کچھ اہم باتیں کرنے کی کوشش کریں گے کہ جو چیزیں ہونی چاہیے وہ نہیں ہوتی ہے ان ایام میں، اور جو نہیں ہونا چاہیے وہی ہو جاتا ہے، وہ کیوں ہے، کیا وجہ ہے کہ ہم اصلی حقیقت سے دور ہیں؟ دیکھیں ہم اپنی نجی زندگی میں بھی دیکھیں اور ہمارے معاشرے میں بھی جب ہم دقت نظر سے دیکھتے ہیں تو ہماری ہر کوشش اور ہر ممکنہ تلاش یہی رہتی ہے کہ ہماری زندگی میں تبدیلی ہو، ہم اس چیز پہ قانع نہیں ہوتے جو چیز کل ہمارے پاس تھی، بلکہ ہم چاہتے ہیں کہ ہم ہر نیا دن اور ہر لمحہ زندگی کا، ہر پہر جو ہے زندگی کا، وہ پچھلے پہر سے بہتر ہو، ہماری زندگی میں نئی نئی چیزیں ہو، نئی نئی فیسلٹیز ہو، ہر چیز میں میری ترقی ہو، نہ فقط میری نجی زندگی بلکہ جو میری گھریلو زندگی میں بھی یہی چاہتا ہوں کہ میرا بچہ جو ہے اس کا ہر دن نیا ہو اور نئی شروعات ہو اس کی زندگی کے لیے، نئے موڑ ہو اس کی زندگی میں اور نئی چیز وہ سیکھے، نئی چیز وہ جانے، نئی فیسلٹیز اس کے لیے میں فراہم کر سکوں، یہ میرے ہر گھر کے فرد کے لیے میں یہی سوچتا ہوں اور یہی کرتا ہوں اپنی زندگی میں، اور اس میں کوئی شک نہیں ہے، یقیناً انسان کو کوشش کرنی چاہیے، تبھی تو امام حفتم اور معصومین کا فرمان ہے کہ انسان کا ہر لمحہ، آنے والا ہر لمحہ پچھلے گزرنے والے لمحے سے بہتر ہونا چاہیے، امام فرماتے ہیں کہ من استوى یومہ فہو مغبون، یعنی جس کے دو لمحے، دو پہر، دو گھڑیاں جس کی ایک جیسی ہو، وہ گھاٹے میں، وہ غبن میں، وہ مغبون کا شکار ہو چکا ہے، انسان اگر چاہتا ہے اس گھاٹے سے نکلے تو اسے چاہیے کہ وہ ترقی کرے، اس کا دوسرا لمحہ پہلے گزرے ہوئے لمحے سے بہتر ہو، تو یہ مادی زندگی میں تو یہی کوشش رہتی ہے، اب کوئی شاذ و نادر، بہت ہی کم اور قلیل ایسے افراد ملیں گے جو شاید اپنی ترقی کے بارے میں نہ سوچتے ہو، امام فرماتے ہیں کہ نفقت ومن کان یوم آخر یومیہ شرهما فہو ملعون، امام فرماتے ہیں بلکہ نہیں، اگر ہو سکے کوئی ایسا بندہ ہمیں ملے کہ جس کا دوسرا دن اور دوسرا لمحہ گزرے ہوئے لمحے سے بدتر ہے، وہ نفقت گھاٹے میں بلکہ وہ ملعون ہے، وہ خدا کی رحمت سے دور، وَمَن لَمْ يَزْدُدْ فِي ایمَانِهِ إِلَّا بُعْدًا فَالْمَوْتُ خَيْرُ لَهُ، بہت سی تعبیریں، بہت مختلف تعبیروں کے ساتھ یہ حدیث بیان ہوئی ہے، فرما دے کہ جو اپنے ایمان میں، جو اپنی معرفت میں، جو اپنی بصیرت میں اضافہ نہیں کر پائے اور کچھ بھی اس میں تبدیلی نہیں آ رہی ہے، جس لمحے کی معرفت اور جو ایمان پہلے لمحے میں تھا، وہی ایمان اور وہی یقین و معرفت و بصیرت دوسرے لمحے میں بھی، دوسرے دن بھی وہی پائی جاتی ہے، فالموت خیر الائمہ، میں معصوم فرماتے ہیں کہ ایسے شخص کے لیے زندہ رہنا بہتر نہیں ہے بلکہ موت اس کے لیے سزاوار، بلکہ اسے مرنا چاہیے. زندہ رہنے کا حق نہیں ہے ایسے انسان کو کہ جس کی معرفت میں اضافہ نہ ہو، جس کا پہلا لمحہ، دوسرا دن، تیسرا دن پہلے سال سے بہتر دوسرا سال نہیں ہے، جو ایمان کی سٹیج تھی، جس مرحلے میں اس کا ایمان پہلے سال میں تھا لیکن اگلے سال بھی اس کا ایمان اسی مرحلے میں ہے. کہتے ہیں لم یزدد فی ایمانہ فالموت خیر لہ. اگر ایمان میں اضافہ نہیں ہو رہا ہے، اگر معرفت میں اضافہ نہیں ہو رہا ہے، تو اس کے لیے موت بہتر ہے. ایسے انسان کے لیے مکتب معصومین میں کوئی جگہ نہیں ہے جن کی زندگی میں، جن کے ایمان میں، جن کے یقین میں اضافہ نہ ہوتا، جو ترقی نہ کرے ایمان کے اور معرفت اور یقین و بصیرت کے حوالے سے. اور معرفت و بصیرت و ایمان و یقین کا سب سے اہم اور سب سے جو شدید، جس میں ایمان کو بڑھایا جا سکتا ہے، وہ یہی آئی ہے، یہی فرصت ہے. یہ ایام، یہ دن، یعنی ان دنوں میں اگر آپ، اگر ہم لوگ اپنے گھروں میں ہر چیز میں تبدیلی لا رہے ہیں، ہر چیز میں بڑھوتری لا رہے ہیں، چاہتے ہیں کہ جو کل تک میں یوز کر رہا تھا، اپنے گھر کا ریفریجریٹر، ٹی وی، موبائل سیٹ، میں چاہتا ہوں کہ آج میرا موبائل سیٹ کل کے موبائل سیٹ سے ہیوی ہونا چاہیے. کل جو ریفریجریٹر میں استعمال کر رہا تھا، آج جو نیا مارکیٹ میں آیا میں وہ یوز کروں. کل اگر میری تنخواہ اتنی تھی، میں چاہتا ہوں نہیں، اگلے مہینے میں اور بھی اور ٹائم کام کروں، اور بھی زیادہ پیسہ کماؤں. ہر چیز میں میں چاہتا ہوں کہ اضافہ ہو، ترقی ہو، لیکن ایمان کے لیے میں کیوں نہیں سوچتا؟ یقین کے مرحلے کو میں آگے کیوں نہیں بڑھاتا؟ میں ہر چیز کی فکر میں رہتا ہوں، ہر چیز میں تبدیلی چاہتا ہوں، میں چاہتا ہوں ترقی کروں، لیکن ایمان اور یقین و بصیرت کے مرحلے میں میں کیوں سوچ نہیں پا رہا؟ اس سے میرے پاس فرصت کیوں نہیں؟ کیا وجہ ہے؟ جب گھر کی ہر چیز میں میں تبدیلی چاہتا ہوں، جو میرے والد صاحب نے میرا گھر بنایا تھا، وہ گھر خام تھا، کچا تھا، کچی اینٹوں کا بنا تھا، میں اس گھر میں رہنا پسند نہیں کرتا ہوں، چونکہ نئی جنریشن کا ہوں، مجھے نئی نسل سے مقابلہ کرنا ہے، لہذا میری ہر چیز ترقی یافتہ چیز ہونی چاہیے، ترقی یافتہ دور میں میں ہوں، میں چاہتا ہوں وہ چیزیں استعمال کروں جو آج کا ترقی یافتہ انسان استعمال کر رہا ہے. جب تم یہاں اس فکر میں ہو، تو اپنے اس باطنی اور معرفتی اور ایمانی مرحلے کے لیے کیوں نہیں سوچتے؟ کیا کبھی ہم نے سوچا ہے جو پچھلے سال آزاداری کا مرحلہ تھا، جس سٹیج پہ میں تھا، کہ اس سال میری آزاداری میں اور تبدیلی ہو؟ کیا سوچنے کی بات نہیں ہے؟ اگر ہم دیکھیں گے جو کچے مکانوں میں رہنے والے 50 سال پہلے تھے اور آج بھی وہ کچے مکانوں میں رہتے ہیں، تو ہم یہی کہیں گے نا معاشرے میں کہ یہ تو ابھی بہت پیچھے، اس نے ترقی نہیں کی. اگر وہ کل بھی جاہل تھا اور آج اپنے بچوں کو بھی جہالت سے نوازتا ہے اور مدرسوں میں داخلہ نہیں کراتا، تو ہم یہی کہیں گے یہ تو بہت پیچھے، اس نے ترقی نہیں کی ہے. لیکن دینی امور میں کیوں نہیں سوچتے؟ دینی امور میں آزاداری امام حسین علیہ الصلوۃ والسلام، جو کہ مکتب ایمان و مکتب بصیرت و یقین ہے، اس مرحلے میں میں کیوں نہیں سوچتا کہ اگر میری آزاداری کا مرحلہ کل، پچھلے سال، 10 سال پہلے اس سٹیج پہ تھا، تو 10 سال کے بعد کس سٹیج پہ ہونا چاہیے؟ کیا جو آزاداری اور جو صفحے ازا بچھائی جاتی ہے، جو 10 سال پہلے بچھائی جاتی تھی، اسی ازا کا اہتمام آج بھی ہو رہا ہے، اس میں تبدیلی کیوں نہیں آ رہی؟ کیا تبدیلی نہیں آنی چاہیے؟
وہ حرکت کیوں نہیں ہے, وہ تحریک کیوں نہیں ہے ہمارے اندر؟ کیا وجہ ہے, کیوں ہم اس تحریک سے دور ہیں, کیوں ہم اس حرکت سے دور ہیں؟ یا بعض لوگ تو بیزار ہیں, اگر اس میں کوئی سی حرکت بھی آ جائے بعض لوگ تو بیزاری کا شکوا کرتے ہوں کہ بھائی آزادانی امام حسین نے لہٰذا نہیں چھیڑنا چاہیے. وہی علم جو میدان کربلا میں علم اٹھایا گیا, جو علم لے کے نبی اکرم صلی اللہ علیہ وآلہ وسلم آئے تھے, اور اس پرچم تلے ایک عظیم انقلاب برپا کیا, اور اس انقلاب کے لیے جو قربانیاں نہضت کربلا کے ذریعے سے ہوئی, اور کربلا کے میدان میں اس پرچم کو جس طرح سے اپنے خون سے حسین اور حسین والوں نے سینچا, اور وہ ایک عظیم انقلاب برپا کیا, آج ہمارے علم کے ذریعے سے وہ انقلاب برپا کیوں نہیں ہوتا؟ بینی و بین اللہ ہم گفتگو کریں گے نا, اگر امام معصوم کا قول ہے کل یوم عاشورا و کل ارض کربلا, تو یہ کربلا ہونی چاہیے نا, ابھی یہ زمین, یہ دن, یہ پہر, یہ لمحات کربلا یہ لمحات ہونے چاہیے نا, وہ تحریک, وہ جوش, وہ یقین, وہ بصیرت, وہ ایمان, وہ تقویٰ, وہ پرہیزگاری, وہ زہد, وہ ایثار, وہ قربانی ہمارے اندر ہونی چاہیے نا, کیوں نہیں؟ کبھی ہم نے سوچا ہے جو حرکت ہم کرتے ہیں, جو حرکت, جو تحریک نبی اکرم صلی اللہ علیہ وسلم نے چلائی ہے, جس نہضت کی خاطر حسین نے اپنی جان دی ہے, جس تحریک کو آگے بڑھانے کے لیے حضرت زہرا نے مہینوں گیریا و آزاری کی ہے, مہینوں آزاداری کی ہے, جس کے لیے امام علی نے سالوں سال تک سکوت اختیار کیا ہے, جس کے لیے زہر جام زہر پیا ہے حسن علیہ السلام نے, کیا ہم نے کبھی سوچا ہے اس تحریک کے لیے یہ آزاداری جو ہو رہی ہے اس میں کتنا ہم لوگوں کا رول ہے اس تحریک کو آگے بڑھانے میں؟ کیوں, جب تک کیوں نہیں آئے گا آپ لوگوں کے ذہن میں, جب تک ہم یہ سوچنے کے لیے تیار نہ ہو کہ کیوں ایسا نہیں ہو رہا ہے, تب تک اس کیوں کی منزل تک ہم نہیں پہنچ سکتے. یہ کیوں ہمارے ضمیروں میں پیدا ہونا چاہیے, کیوں ہم غافل, کیوں ہم حقیقی آزاداری سے دور ہوتے جا رہے ہیں, کیوں ہم حقیقی آزاداری کہ ان قوانین اور ضوابط اور اصولوں سے بالکل نا آگاہ ہے, اور آگاہی حاصل کرنے کی اور بیداری حاصل کرنے کی کوشش نہیں کرتے, کیوں ایسا ہے؟ مشکل کہاں پہ, ہمارے پاس پیسہ نہیں ہے کیا, ہمارے پاس فیسلٹیز نہیں ہے کیا, ہمارے پاس رہنے, کھانے پینے اور دوسرے جو وسائل آزاداری کو فراہم کرنے کے لیے کیا وہ نہیں ہے کیا, کیا ہمارے آزاداروں کے درمیان نظر و نیاز تقسیم کرنے کے لیے مال نہیں ہے کیا, کیا خدیب, اچھا سا خدیب بلانے کے لیے اس کی جو پیمنٹ ہوتی ہے اس کو ادا کرنے کے لیے ہمارے پاس پیسہ نہیں ہے کیا؟ ہے نا, بہت ہے, لاکھوں میں, کروڑوں میں خرچ کیا جاتا ہے, لیکن کیوں پھر تبدیلی نہیں ہے؟ یہ مصیبت کہاں پہ ہے, یہ تبدیلی کیوں نہیں آ رہی؟ دنیا جو ہے, دنیا میں جو ایک چیز ثابت ہے وہ یہی تبدیلی ہے, یعنی اگر قانون حرکت اور قانون تبدیل اور چینجنگ کو روکا جائے تو پوری دنیا ختم ہو گئی. ہر چیز میں حرکت, ہر چیز میں تبدیلی, ہر چیز میں چینجنگ ہونی چاہیے. تو ہماری زندگی میں آزاداری امام حسین علیہ السلام کے ذریعے سے تبدیلی کیوں نہیں آ رہی؟ ہماری معنوی, روحانی اور باطنی زندگی کو یہ آزاداری امام حسین تبدیل کیوں نہیں کر رہی ہے؟ نقص اور کمزوری کہاں پہ ہے, مشکل کہاں پہ ہے؟ کیا وہ چیز مشکل ساز ہے کہ جو ہم کر رہے ہیں, یا نہیں ہمارے اندر نقص ہے, ہمارے اندر کمزوری؟ हमें मानना चाहिए ना, जो हम कर रहे हैं उसके जरिए से, जो हम दवाई ले रहे हैं, अगर हम मरीज हैं, अगर हम बीमार हैं, जो दवाई हम हासिल कर रहे हैं उसके जरिए से हमें वाका होना चाहिए। हमारे बातनी और रूहानी उमूर और रूहानी मर्ज का इलाज होना चाहिए। तो आजादारिये इमाम हुसैन अगर अक्सीर आजम है, सबसे बड़ा इलाज है रूहानी बीमारियों का, तो इलाज क्यों नहीं हो रहा है? मैं 24 साल से, मैं 30 साल से, 50 साल से हाय हुसैन वाय हुसैन सीना जनी करते हुए आता हूँ। हर मुहर्रम में गिरिया हो जारी होती है, गिरिया पुनः होता हूँ, सफेदा बिछाता हूँ, सब कुछ खर्च करता हूँ, लेकिन फिर भी देखता हूँ मेरे मर्ज का इलाज नहीं होता। क्यों? मैं जो महफिले हुसैन मजलिसे हुसैन में जो बन के आया हूं और जिसके खातिर आया था वो मुझे हासिल नहीं हो रहा था, मैं जैसे का आया था वैसे ही वापस निकल रहा हूं, जैसे मेरी एंट्री हो रही है वैसे मेरे एग्जिट हो रहा है। प्रॉब्लम कहां, मुश्किल कहां? इस क्यों का सवाल कम से कम हम इस शब्द में सोचें कि मुश्किल कहां है, क्यों मैं ख्वाबे गफलत में हूं, क्यों मैं उस चीज को नहीं पा रहा हूं, क्या ये जो इलाज मेरा हो रहा है, ये जो दवाई दी जा रही है मुझे आजादारी के तौर पे, एक डोज मुझे दिया जा रहा है, क्या इसमें प्रॉब्लम है? या कि नहीं, मेरा मर्ज और मेरी बीमारी इतनी गहरी हो चुकी है कि इसका इलाज अब मुश्किल है, ढूंढना चाहिए ना। आजादारी का एक फलसफा यही है, इंसान को अगर मकबून नहीं होना है, मासूमीन कहते हैं कि मकबून है, इंसान को अगर मलऊन नहीं होना है, इंसान को अगर मौत का शिकार नहीं होना है, तो इंसान को तरक्की करनी चाहिए, इंसान का एक लम्हा दूसरे से बेहतर हो, इंसान की कल की आजादारी मोमिन की वो आज की आजादारी के शबी नहीं होनी चाहिए, इसमें और तहरुक होना चाहिए, इसमें और तरक्की होनी चाहिए, इसमें और गुंजाइश होनी चाहिए कि आपकी बीमारी जो है, अगर कल तक आपको 10% इलाज मिला है तो आज 20% कम से कम तो मिले। कितना मुआलजा हम कर रहे हैं आजादारी, कितनी बीमारियों का इलाज हमने आजादारी के जरिए से किया। मैं मुआशरे की बात नहीं करूं, मैं अपनी बात करूं फिलहाल, जब मेरा इफाका नहीं हो रहा है, मैं अपने मर्ज को नहीं पहचान पा रहा हूं, जब मैं अपने मर्ज का इलाज नहीं कर पा रहा हूं, तो मुआशरे की बात तो दूर है ना, मुआशरे का मरहला तो दूसरा मरहला है। लिहाजा सबसे पहले हमें अपने आप को देखना होगा, अपने मर्ज को पहचानना होगा, और जो आजादारी में कर रहा हूं उसको समझना होगा कि ये किस स्टेज की है। ये वाकन वही है जो मासूमीन अलैहिस्सलाम जिसके लिए कहते थे कि जाके या जाफर ये पैसे ले लो, और पैसा लेके मिना के मैदान में कई सालों तक मेरे लिए आजादारी। ये वही आजादारी है जिसके जरिए से हजरत ज़ैनब सलामुल्लाहि अलैहा ने काखे इस्तेमार और इस्तेकबार में गिरियाओ आहोजनी के जरिए से ऐसा इनकलाब बर्पा किया कि खुद इस्तेमार के पैकर को शर्मिंदगी का सामना करना पड़ा और उसे नेस्त नाबूद होना पड़ा। क्यों हमारी आजादारी से ऐसा नहीं होगा, क्या प्रॉब्लम है? अगर एक दवाई दी जाती है किसी को तो फौरन जो है ना उस दवाई से उसका इफाका होता है, उसका मर्ज दूर होता है, लेकिन हम हर रोज हर साल ये करते हैं लेकिन वो असर नहीं हो पा रहा है, क्या प्रॉब्लम है? एक तो ये होता है कि मसलन एक दुरूद भेजिए बर मोहम्मद वाले, जो मैंने हदीस आप लोगों के सामने पेश की थी। बहरहाल ये क्यों इसका जवाब चाहिए हमें, जो हदीस आपके सामने पेश की थी इब्तदाई सुखन में, इमाम फरमाते हैं कि जो कोई मजलिस का इनेकाद करे और उस मजलिस में हमारे अमर को जिंदा करे, मन जलसा मजलिसन व अहया फीहि अमरुना अमरना, और उसमें हमारे अमर को जिंदा करे, لم تموت قلب، اس کا دل اس کا قلب کبھی مر نہیں سکتا، اور جب قیامت کے دن سارے دل مر چکے ہوں گے، جب سارے قلوب موت کے شکار ہوں گے، تو اس شخص کا قلب اور اس شخص کا دل جو ہے وہ زندہ ہوگا. کیوں؟ کیونکہ اس نے ہمارے امر کو زندہ کیا. تو اگر امر معصوم، امر الہی کو زندہ کرنے سے مجلس میں ہمارے دل زندہ ہوتے ہیں، یہ معصوم کی بات ہے نا، معصوم کی بات نعوذ باللہ جھوٹ تو نہیں ہو سکتی نا. معصوم اگر ایسا کہہ رہا ہے تو یہ زندہ دلی ابھی بھی ہونی چاہیے نا، تبھی تو جب آج میں زندہ دل رہوں گا تب جا کے قیامت کے دن میں زندہ دل جو ہے نا دوبارہ اٹھایا جاؤ گا. تو کہنا یہ مقصود ہے کہ اگر ہم عزاداری کرتے ہیں اور یہ دعویٰ کرتے ہیں کہ میں نے مجلس حسینی برپا کی، انعقاد کیا، صفے عذاب بچھائی، مومنین کو بلایا، خدیب کو بلایا، اور یہاں پہ وہ امر زندہ کیا جس کا دعویٰ معصوم کر رہا ہے کہ اگر تم نے ہمارے امر کو زندہ کیا تو گویا تمہارا دل کبھی نہیں مرے گا، تم زندہ دل آدمی ہو. پھر بھی میں دیکھتا ہوں کہ میرے دل میں وہ زندہ دلی پیدا نہیں ہوتی، بلکہ میرا ضمیر دن بدن مردہ ہوتا جا رہا ہے. تو پرابلم کہاں پہ، مشکل کہاں پہ؟ مشکل یہ ہے کہ جو امر ہمیں زندہ کرنا تھا وہ امر معصوم اور امر الہی ہم عزاداری کے ذریعے سے، مجلس کے ذریعے سے، محفل حسینی کے ذریعے سے زندہ نہیں کر رہے ہیں. ہم کچھ اور کر رہے ہیں. معصوم چاہتے ہیں کہ آپ ہمارے امر کو زندہ کریں، آپ ہمارے فرمان کو زندہ کریں. اور امر معصوم کیا ہے؟ وہ امر الہی ہے. امر الہی کیا ہے؟ وہ امر بلائی ہے. معصوم چاہتے ہیں کہ آپ ہماری عزاداری میں، ہماری مجلسوں میں، ہماری محفلوں میں، ہمارے پروگراموں میں امر ولائی کو زندہ کریں. جب تک امر ولائی زندہ نہیں کرو گے مردہ دل رہو گے. لیکن اگر تم نے کسی بھی محفل میں، کسی بھی مجلس میں، کسی بھی عزاداری میں اس امر الہی اور ولائی کو زندہ کیا، نہ فقط تم بلکہ تمہاری قوم زندہ دل قوم ہوگی. اور یہ ثابت کر دیا ہے ایک ایسی قوم نے، ایک ایسی شخصیت نے جس نے اسی محرم اور صبر کے ذریعے سے، انہی مجلس عزا کے ذریعے سے ایسا انقلاب برپا کیا اور یہ دعویٰ کیا کہ میرے پاس اگر کچھ ہے تو وہ اس محرم اور صبر کے ذریعے. یہ طاقت ہے مجلس میں کہ امر الہی میں، یعنی جب تک وہ حقیقی روح نہیں آئے گی تب تک تبدیلی نہیں آئے گی. روح کو زندہ کرنے کے لیے، قلب کو زندہ کرنے کے لیے، بیدار ضمیر کرنے کے لیے ضروری ہے کہ وہ بیدار امر زندہ ہو. جب تک امر الہی، امر ولائی زندہ نہیں ہوگا تمہارا دل مردہ ہی رہے گا. تم کتنا پیٹو، کتنا رو، کتنا تم ستاؤ، تم وہی کرو گے جو تم مجلس عزا میں آنے سے پہلے کر رہے تھے. مجلس عزا میں آنے سے غیبتیں کر رہے تھے، خناعت کر رہے تھے، باقی چیزیں کر رہے تھے، کسی کا حق نہیں دے رہے تھے. تو جب مجلس حسینی سے نکلو گے تب بھی وہی کرو گے، کوئی تبدیلی نہیں ہوگی. تبدیلی اگر لانی ہے تو امر الہی کو پہلے زندہ کرنا ہے. جب تک اس دوا کو نہیں لاؤ گے جو حقیقی دوا ہے، تو ڈپلیکیٹ دوائی سے اور جعلی دوائی سے آپ کا افاقہ نہیں ہوگا. آپ کتنا بھی کھائیں، اس دکان سے اٹھ کے دوسرے دکان پہ بھی چلے جائیں، پھر وہ تشریح کی باقی رہتی ہے. پھر انسان احساس کرتا ہے کہ میں تو سیراب ہی نہیں ہو رہا ہوں. سیراب کیسے ہو جاؤ گے بھائی؟ سیراب تو تبھی ہوگا نا جب حقیقی دوا ملے. جب دوا جو ہے وہ ڈپلیکیٹ ملتی ہے، جعلی ملتی ہے، تو کیسے افاقہ ہوگا، کیسے سیراب میں پہنچا؟ جب پانی پیور نہیں مل رہا ہے، آب گوارا آپ کو نہیں دیا جا رہا ہے، बल्कि पानी के बदले में आपको कोका कोला पिलाया जा रहा है, पानी के बदले में आपको दही पिलाई जा रही है, लस्सी पिलाई जा रही है, दूध पिलाया जा रहा है, तो कैसे आपकी वो तश्नगी बरतरफ होगी? लेकिन उस पर लबादा आप और पानी का चढ़ाते हैं, कहते हैं कि ये भाई ये मिनरल वाटर है। होता ना, मिनरल वाटर के नाम पे पता नहीं कोई ऐसे ही उठा के पानी उस पर भर देते हैं, कहते हैं मिनरल वाटर है, लेकिन उसमें आम पानी का भी मजा नहीं होता। तो जरूरत है उस अमर को जिंदा करने की। जब तक उस हकीकी आजादारी तक हम नहीं पहुंचेंगे, तब तक हमारे विजदान बेदार नहीं होंगे। इमाम मासूम इसी की तरफ इशारा फरमाए हैं। लिहाजा अगर हमें देखना है, अगर हर चीज में हम तब्दीली चाहते हैं, अगर हर चीज में हम जिंदा चाहते हैं, तो हमें आजादारी में भी ऐसी तब्दीली लानी होगी और ऐसा अमर जिंदा करना होगा जो हमसे इमाम मासूम चाहता है। तब जाके इसका समरा वही होगा जो हम आज एक मुल्क में देख रहे हैं, कल ये दूसरे मुल्क में भी ऐसा ही होगा। इसके लिए और किसी चीज की जरूरत नहीं। इमाम जब आता है, आते हैं या मासूम जब आता है, तो ऐसा नहीं होता है कि पहले से मैदान फराहम है और इमाम मासूम आके जो है ना वहां पे अपना कानून नाफिज करे। नहीं, ऐसा नहीं होता। अंबिया को देखे ना, अंबिया अलैहिस्सलाम को जब भेजा गया है, रसाल रसूल किया गया, जब उनको बतौर मुबल्लिग भेजा गया, तो ऐसे इन्हें दूर दराज तरीन इलाके में और ऐसी सख्ती में भेजा गया जहां बुतपरस्ती का बोलबाला। आप उठा के देखे ना, तारीख देखिए, हजरत नूह अलैहि नबीना वाले इस्लाम, हजरत इब्राहिम, हजरत मूसा, हजरत ईसा, हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, लिहाजा जब वो रूह इजाद करेंगे, जब वो अम्र इलाही को नाफिज करना चाहेंगे, तो नाफिज के लिए ये जरूरी नहीं कि पहले से रास्ता हमारा, बल्कि रास्ता बनाना पड़ता है। और हकीकी वारिस जो अंबिया के हैं वो औलियाए इलाही है, वो उलमाए अखलाक है, उलमाए रब्बानियों है। और फिर जाके अगर यही उलमा से मुराद ये नहीं है कि सिर्फ वो आलिमे दीन है जिसने लिबासा पहना हो, नहीं, जो भी हकीकत अमर से आगा हो, जो भी नबी अकरम की रिसालत और मारिफत को समझता हो और उस हकीकी पैगाम को पहुंचाना चाहते हो, आप में से हर कोई जो है वो आजादा एक मुबल्लिग की हैसियत रखता है। मजलिस हुसैनी को आप कम ना समझे, बल्कि मजलिस हुसैनी में बैठने वाला हर शख्स जिम्मेदार होता है। मुझे इस पर बहस नहीं करनी कि आजादार की जिम्मेदारी क्या, बानी मजलिस की जिम्मेदारी क्या, आपने बहुत कुछ सुना होगा इस हवाले से, लेकिन बात यह करना चाहता हूं कि अगर हमें अपनी जिंदगी में तब्दीली लाई है, अगर हमने हर जिंदगी का अपना सारा स्टेटस जो है वो तब्दील किया है, आजादारी को भी तब्दील करना होगा। आजादारी को तब्दील करने से मुराद ये कि हम जिस सतह की आजादारी कर रहे हैं, ये वो मतलूबा आजादारी नहीं है कि जो हमने अपने अहम मासूमीन से ली है, बल्कि ये जो मैं आशुरा बर्पा कर रहा हूं, ये जो मैं दवाई दे रहा हूं, ये जो मैं अपने मर्ज का इलाज ढूंढ रहा हूं, ये जो मैं अपने माशरे की मुश्किलात का हल ढूंढ रहा हूं, ये मैं अपनी आजादारी में ढूंढ रहा हूं, न कि उस आजादारी में जो इमाम हुसैन की बहन शरीकतुल हुसैन जनाब ज़ैनब सलाम क्या करता है इंसान, अपनी जबान से लान करता है, जैसे हम ज़ियारत में पढ़ते हैं लानल्लाहु मन क़तलक, लानल्लाहु मन ज़लमक, तो ये जबानी मरहला है आजादारी का। जैसे यहां पे भी एक आजादार है, इस मरहले में कोई भी आ सकता है, कोई भी जो भी हुसैन अलैहिस्सलाम के गम के बारे में सुने और उनकी शहादत के बारे में सुने, तो वो यही कहेगा कि बिल्कुल खुदा लानत करे उन जालिमों को जिनने इस तरह से जुल्म किया। इसमें कोई फर्क नहीं करता, हम भी यही करते हैं ना। अगर इस मरहले के आजाद आ रहे हैं हम, तो हम भी यही करते हैं। हम भी कहते हैं कि खुदा लानत करे उन लोगों पे, खुदा अपनी रहमत दूर रखे उन लोगों से जिन लोगों ने हुसैन अलैहिस्सलाम पे जुल्म किया। ये भी एक दर्जे का आजादार। इस दर्जे के आजादार हमें बेशुमार मिले, लेकिन क्या जो तहरीक ला सकती है, जो इनकलाब ला सकता है, जिसके जरिए से दिल को जिंदा किया जा सकता है, ये मरहला आजादारी का है? और जो हमारे माशरों में राइज मरहला है आजादारी का, वो यही मरहला। और उसके बाद दूसरे दर्जे का आजादार होता है। आजादारी का दूसरा दर्जा क्या है? उसमें इंसान फिर आके मुख्तलिफ शक्लें बनाता है, जैसे कहा गया है मन बका अबका और तबाका वजबत लहुल जन्नत, कि जो रोए रुलाए या रोने की सूरत बनाए। तो इस मरहले में आके इंसान क्या करता है, मुख्तलिफ महफिलें मजलिसें और सफ़े अज़ाएं बिछाता है और इनकाद करता है कि किसी भी तरह से रुलाए इंसान, मजलिसों का बर्बा करता है, खदीब को बुलाता है, या सोच खानी होती है, नौ खानी होती है, मुख्तलिफ चीजें होती है। इस मरहले में भी यही इंसान का जज्बा सामने आता है। पहले मरहले में भी इंसान ने फकत जबानी किया था, लेकिन इस मरहले में इंसान अमली करके दिखाता है, इन्हें इजहार अकीदत करता है अपने हुसैन के साथ, अपने मजलूमों के साथ जो मैदान करबला में मजलूम शहीद हुए थे। उसके बाद तीसरा मरहला आता है आजादारी का। तीसरे मरहले में इंसान क्या करता है आजादारी में, उसमें इंसान फिर तनफ्फुर का इजहार करता है, यानी न फकत हुसैन अलैहिस्सलाम के साथ हमदर्दी का इजहार करता है, बल्कि जो जालिमीन है उनके साथ नफरत का भी इजहार करता है। यह मरहला हम आम देखते हैं और इसमें भी कोई वो बड़ी बात नहीं है। यहाँ पे आजादार अपने आप को बड़ा ना समझे कि मैं बड़ा हो गया ये तीसरा मरहला पार करके, नहीं, यहाँ पे भी वही हजफा। यहाँ पे मुमकिन है कि गैर मुस्लिम भी हो, वो भी आजादार हो इस मरहले का, वो भी इजहार हमदर्दी करे हुसैन अलैहिस्सलाम के साथ और आपके असाब के साथ, और जो जालिम है उनके साथ बेजारी का इजहार करे। और होता है ऐसा ही, इस मरहले में भी इंसान दूसरों के साथ मुश्तरक है, कोई फर्क नहीं करता। दूसरा भी ऐसा करता है, गैर मुस्लिम भी अगर हो वो भी यही करता है, वो भी इजहार हमदर्दी करता है और जो जालिम है उसके साथ इजहार नफरत करता है। यहां पे भी कोई बड़ा मार्का हमने तय नहीं किया। अब हमें देखना है कि हम किस दर्जे के आजाद हैं। पहले दर्जे में सिर्फ जबानी हम कहते हैं, दूसरे दर्जे में हम अमली करते हैं, तीसरे दर्जे में जबान और अमल दोनों का साथ होता है और दुश्मनों को भी वहां पर दूर किया जाता है। दुरूद भी
नारे तकबीर नारे रिसालत नारे हैदरी नारे हैदरी हुसैनियत हुसैनियत यजीदियत यजीदियत बाबा दे बुलंद सलावत।
बहरहाल बात हो रही है कि हम आजादारी के किस मरहले में, देखिए जो तीसरा मरहला है, यहाँ आजादार को कभी कभी धोखा होता है, वो समझता है कि मैं वाकई मानों में वही आजादार हूं जिसका मुतालबा मुझसे किया गया है कि आप हमारे अमर को जिंदा करें, लेकिन ये मरहला काफी नहीं है। बाज़ उलमा लिखते हैं कि छह मरहले होते हैं हर चीज की, इस तरह से आजादारी के भी आजादार के भी पांच छह मरहले होते हैं कि जिनको गुजरना होगा। यहाँ ये जो तीनों मरहले आपकी खिदमत में बयान किए, इन तीनों मरहलों में इंसान का जज्बा और इंसान का एहसास जो है काफी कारफरमा होता है। इंसान सिर्फ एहसास और जज्बे के बलबूते पे आजादारी का इनेकाद करता है और मजलिसों का बर्बा करने का एहतमाम करता है, अक्सर यही होता है। लिहाजा ये जज्बा और एहसास जब तक है तब तक आजादारी का एहतमाम है, अगर ये जज्बा खत्म हो गया तो आजादारी का नाम भी हम नहीं लेते। हम फिर सालों साल जो है ना बस मुहर्रम के 10 दिन या मान लो 20 दिन 30 दिन मुहर्रम और सफर मान ले 202 महीने और 10 दिन हम आजादारी करते, उसके बाद नहीं करते। लेकिन ये जज्बा ठंडा पड़ता जा रहा है। जैसे ही ये अयाम नजदीक आएंगे जज्बा उभरने लगता है, हमारा जज्बा और तेज हो जाता है। लेकिन जैसे जैसे ये अयाम खत्म होते जा रहे हैं वो जज्बा भी खत्म होते जा रहा है। क्यों? क्योंकि ये तीनों मरहले आजादारी के सिर्फ जज्बे की बुनियाद पर वजूद में आते हैं। लिहाजा ये आम आदमी भी हो सकता है, एक आजादार और चाहने वाला भी हो सकता है, इसमें कोई फर्क नहीं। मुस्लिम हो गैर मुस्लिम हो कोई भी इस दर्जे का एतिकाद रखता है। और यहीं पे आके अगर आजादारी मरहलों से गुजरे, तब्दीली आए इंसान जबानी मरहले से, अमली मरहले से, और तीसरे मरहले से गुजर के चौथे मरहले की तरफ इंसान को गामजन होना है। लेकिन अफसोस ये है कि हमारी आजादारी इसी तीसरे मरहले में रुक जाती है और मुख्तलिफ आफतों की शिकार हो जाती है। और सबसे बड़ी आफत यह है कि हमें फिर मारिफत नहीं रहती, यानी हम मारिफत हासिल करने की कोशिश नहीं करते, हम मकसद हुसैनी को समझने की कोशिश नहीं करते। हमारे पास कुछ अहादीसें जो ये कहती है कि इंसान अगर रोए तो वो जन्नत पे चला जाएगा, इस जन्नत की तलाश पे इंसान आके आजादारी करता है और रोता है रुलाता है और इतना एहतमाम करता है रोने का कि जो बाहर भी लोग होते हैं गैर मुस्लिम भी होते हैं वो भी आपके रोने से रोते हैं और वो भी आपके साथ हमदर्दी का इजहार करते हैं। लिहाजा एहतमाम जितना होता है इंसान का वो सिर्फ ये कि किस तरह से रोए, किस तरह से रुलाए, किस तरह से औरों को भी रुलाए और इस जज्बे में इस शामिल करे। लिहाजा जज्बात की बुनियाद पे यहां आता है। ये मरहला बहुत ही नाजुक और खतरनाक होता है। क्यों? क्योंकि इंसान सिर्फ इस लालच में कि मुझे जन्नत मिलेगी, इंसान सिर्फ इस लालच में कि मुझे रुलाना है, ये एक वसीला था, एक अवजार था। इस वसीले को ये हमारी सोच, ये हमारा जज्बा हदफ में तब्दील कर देता और ये वसीला हदफ बन जाता। ये किसलिए था? ये रुलाना और आपका रोना इसलिए था ताकि आप मकसद हुसैन को बयान करें। लेकिन आपने उल्टा कर दिया, आपने इसी मरहले को, इसी रोने को मकसद बना लिया। जब ये रोना मकसद बन गया तो जो असली मकसद था वो गुम हो गया। ये बहुत बड़ी आफत है इस मरहले की, क्योंकि जज्बात ही है ना। यहां पे भी मारिफत का मसला नहीं है, यहां हुसैन को देखता है। लिहाजा जो एक आम गैर मुस्लिम भी है, जो हुसैन का चाहने वाला नहीं है, हुसैन के मकतब से उसे कोई लगाव नहीं है, कोई वाबस्तगी नहीं है, क्योंकि उसने सुना है कि हुसैन और आपके असहाब को बेदर्दी के साथ शहीद किया गया और आपके रोने की वजह से इंसान को कल बहिश्त मिलेगी, सवाब मिलेगा, अजर मिलेगा, तो वो भी कोशिश करता है कि वो भी रोए और आपका साथ। ये हदब है। ये क्यों? क्योंकि सिर्फ जज्बा है, वो मारिफत का दायरा नहीं है। वो अम्र इलाही जिसको पहचानना था और उसको अहया करना था, जिंदा करना था, जिसके जरिए से आजादार का दिल जिंदा होता, जिसके जरिए से मुआशरे का कल्ब और जमीर बेदार होता, वो नहीं पाया जाता सिर्फ जज्बे की हद तक। लिहाजा ये आफत खतरनाक है, हमें इस मरहले से गुजरना होगा। आजादार की हरकत ये होनी चाहिए कि वो इस मरहले से गुजरे। अगर यहीं पे रह गया तो ये घाटे में, अगर यहीं पे रह गया तो ये मरहून है, अगर यहीं पे रह गया तो इमाम चाहते हैं कि इसको मरना चाहिए, इसके लिए मौत बेहतर है। जरूरत नहीं है हुसैन को अलैहिस्सलाम को इस मरहले के अफराद की, नहीं, इस मरहले को गुजारना है। ये मरहला वसीला है, हमने हदब बना दिया, क्योंकि हदब बन गया लिहाजा वो हकीकी रूह नहीं आई, अभी तो ये तीसरा ही मरहला है। लिहाजा यहां पे मारिफत नहीं होती, यहां आके इंसान जो है वो मारिफत खो देता है। इंसान फिर क्या होता है? वो इश्वाह नहीं होता, वो राजी नहीं होता, वो हर दफ्तर में जाता है, हर गली में जहां पे भी सफे सफे अजा बिछी है वहां जाके रोने की कोशिश करता है, किसी भी तरह से रुलाए अपने आप को, चीखे मारे। क्यों? क्योंकि उसे सवाब देना है, क्योंकि उसे जन्नत में जाना है। नादान ये नहीं समझता था भाई जन्नत तो तुम्हें मिलेगी, वो तो जरिया ही था, वो थोड़ी वो तो इसका प्रॉफिट था, वो तो इसका मकसद थोड़ी ही था, वो तो तुम्हें फ्री में मिल जाती। एक रवायत में है कि जब इन्हें दुरूद भेजेगा मोहम्मद वाले एक मुफस्सिर है वो कहते हैं कि एक आयत शरीफा है कि जिसमें सूरह जुमर की आयत शरीफा है जिसमें ये कहा गया है कि कल को जब मोमिनीन होंगे जो साले अफराद होंगे उनको खींच के जन्नत में लाया जाएगा। तो जहन्नम के लिए तो ठीक है, वो कह रहे थे कि मैं सोचता था जहन्नम के लिए तो ठीक है भाई, कोई जहन्नम में थोड़ी जाना चाहेगा, उसको तो खींच के ले आएंगे ना जहन्नम में। किससे कहेंगे जाओ तुम्हारा ये फाइल जो है बहुत ही बुरी फाइल है तुम्हारी और तुम्हारा नामा अमाल जो है खराब है, लिहाजा तुमको जहन्नम में जाना होगा। तो थोड़ी वो उछल के और कूद के जहन्नम में जाएंगे, उसको तो खींचना ही पड़ेगा ना। वो कह रहे थे कि मेरे लिए ये सवाल बना था, बहुत बड़ा सवाल था कि अगर जहन्नमियों को तो चलो भाई खींच के लेके जा रहे हैं, लेकिन ये जन्नतियों को खींच के लेके जा रहे हैं जन्नत की तरफ, ये कैसे हो सकता है? जब इंसान से कहा जाएगा ये तुम्हारी फाइल है जाओ भाई तुम्हें जन्नत में जाओ, वो तो उछल के जाएगा, वो तो कूद के जाएगा, होना उल्टा चाहिए था। लेकिन यहां जन्नत के लिए भी कहा गया है कि उनको खींच के जन्नत में लेके जाए। फिर मेरे बिहार अनवार में एक रवायत देखी जिसमें यह लिखा गया था कि जब सबको जन्नत का परवाना दिया जाएगा और मोमिनीन से कहा जाएगा जिन्होंने नेक अमल अंजाम दिया हो, अमल सालेह अंजाम दिया हो, उनसे कहा जाएगा ये तुम्हारी फाइल है जाओ भाई जन्नत में जाओ। तो चूंकि वो हुसैन के चाहने वाले होंगे लिहाजा वो एक दरख्वास्त करेंगे अपने रब से, वो दरख्वास्त करेंगे बड़े आजिजाना अंदाज में, या अल्लाह हमें कबल इसके कि हम जन्नत में जाएं बिहिश्ती की नियामतों से आप हमें नवाजे, अगर इजाजत हो तो हम अपने महबूब और माशूक यानी हुसैन की जियारत करना चाहते हैं। तो लिखते हैं कि रवायत इतनी तोलानी है और लिखा गया है कि ये अब मोमिनीन और चाहने वालों के दरमियान और हुसैन के दरमियान यानी मुहिब और महबूब आशिको माशूक के दरमियान ये मुलाकात इतनी लंबी हो जाएगी कि परवरदिगार मलाइका और फरिश्तों को हुक्म देगा कि इन्हें उठा के और खींच के भेज दे। यानी मोमिन वो है जैसे अल्लामा इकबाल भी कहते ना अपने अशआर में, यानी काफिर जो होता है वो आफाक में वो मादियात में गुम हो जाता है, लेकिन मोमिन वो है जिसमें आफाक गुम हो, इसमें पूरी कायनात गुम हो वो मोमिन है। यानी अगर कायनात को ढूंढना है तो मोमिन के दिल में ढूंढो, अगर जन्नत को ढूंढना है तो मोमिन के दिल में ढूंढो। थोड़ी जन्नत जो है ना वो मोमिन के लिए बनाया, ये जन्नत के लिए मोमिन को बनाया गया, बल्कि जन्नत जो है वो मोमिन के लिए बनाई गई, वो तो उसे मिलनी है, लेकिन हदफ तुम्हारा जन्नत में जाना नहीं है। हदफ तुम्हारा तुम्हारी खलकत का तुम्हारी जितनी भी चीजें तुम्हारे लिए बनाई गई है उसका मकसद जन्नत नहीं है। जन्नत तो फायदा है एक जो तुम्हें रस्ते में मिल रहा है, मुफ्त में मिल रहा है, ये काम अंजाम तो मुफ्त में मिलेगा। कल को जब नामा आमाल पेश किया जाएगा, रवायत में है कि मोमिन से कहा जाएगा ये तुम्हारे हसनात है, वो कहेगा मैंने तो ऐसा कोई काम ही नहीं किया था कि कितने सारे हसनात हैं मेरी फाइल में, तो कहा जाएगा नहीं तुमने फला काम किया था, वो तो सड़क से जा रहे थे तो सड़क पे जो गंदगी फैली हुई थी उसको तुमने हटाया था, आप अपनी मर्सिडीज से जा रहे थे तो बच्चे मदरसे के खड़े थे उनको मदरसा पहुंचने थे आपने उनको लिफ्ट दी थी, एक बेकारी था जो अंधा था आपने उसको सड़क पार कराया, तो इतने सारे हसनात हैं। यानी अगर इंसान वाजिब काम और हराम काम को वाजिब को अंजाम दे, हराम को तर्क कर दे, मुस्तहब पे अंजाम ना दे, बस यही जो आमाल है ये अंजाम दे दे तो खुद ब खुद जन्नत का परवाना उसे मिल जाएगा। تو یہ عزادار یہ مومن کیوں جنت کی تلاش میں، جنت اس کی تلاش میں؟ بقول علامہ اقبال، حوریں جو ہے وہ قصد کرتی ہے مومن کا، مومن کی تلاش میں رہتی ہے، وہ اس انتظار میں رہتی ہے کب مومن جنت میں آئے. ہمیں تو زحمت ہی نہیں کرنی، ہمیں تو تکلیف ہی نہیں اٹھانی ہے جنت حاصل کرنے کے لیے، لیکن جو سب سے بڑی آفت اور سب سے بڑی مشکل ہمیں دکھائی دے رہی ہے آزاداری میں، وہ یہی ہے کہ ہم نے جنت اس میں جنت کی خاطر اس کو نبھانا کیا، لہٰذا ہم اس اصلی مرحلے سے رہ گئے، وغیرہ یہاں پہ لہٰذا یہی مشکل آئے گی. اس میں بہت ساری مشکلات آئیں گی، بہت ساری آفتیں آئیں گی. یہاں پہ پھر اگر اس مرحلے میں انسان رہ گیا، یہ آزاداری پھر سنت بن جائے گی، عادت بن جائے گی. عادتاً ہمیں کرنا ہے بھائی، ہمیں انعقاد کرنا ہے 10 محرم میں عشرہ ہونا چاہیے، چونکہ میرے باپ بھی کر رہا تھا، میرے والد صاحب بھی کر رہے تھے. اب اس میں پھر وہ اکڑ ہو جاتی ہے، رکاوٹ ہو جاتی ہے. ہاں بھائی، اگر خطیب لانا ہے تو وہ زبردست خطیب ہو، دیکھنا ان لوگوں نے کس خطیب کو بلایا ہے. جیسے ہوتا ہے نا بکرا عید میں کہ بھائی اگر تمہیں بکرا لانا ہے، قربانی کرنی ہے، تو ذرا دیکھنا سلطان میاں نے کون سا بکرا لایا. ہاں بھائی 90,000 کا لایا، تو تم جا کے جو نا 1,00,000 کا لے آؤ. وہ اخلاص، جس اخلاص کی بنیاد پہ یہ عزادار رشد کرتا، نمو کرتا، وہ اخلاص ختم ہو جاتا ہے. جب اخلاص ختم ہو گیا تو رشد بھی نہیں ملی. جب ریا آیا، ریا کی وجہ سے تشدد ہے، اختلاف ہے، پریشانی ہے، مشکل ہے. یہ عزادار یہاں پہ اپنے آپ کو پیٹتا ہے، چیختا ہے، پکارتا ہے، مظلومیت کا دعویٰ کرتا ہے کہ میں حسین کا پیروکار ہوں، لیکن باہر جا کے یہی وہی کام کرتا ہے، وہی خرابکاری، وہی مشکلات میں گرفتار ہے جو ایک کل تک کرتا ہے. کیوں؟ کیونکہ آزاداری اس کی عادت ہے، نماز اس کی عادت ہے. بقول امام معصوم، تم لوگوں کے طویل رکوع کی طرف نہ دیکھو، لمبے لمبے سجدوں کو نہ دیکھو، یہ تو ان کی عادت ہے، عادت سے مجبور ہیں. مشکل ہو رہی ہے اگر میں وقت پہ نماز نہ پڑھوں، چونکہ میری عادت بن چکی ہے. اگر دیکھنا ہے تو جا کے دیکھو کہ صدق الحدیث ہے، جا کے دیکھو ان کی بات میں سچائی ہے، ہم کہنے کے طاقت رکھتے ہیں، امانت میں خیانت تو نہیں کرتے ہیں. کیا آزاداری جناب زینب کا ورثہ نہیں ہے؟ کیا آزاداری ہمارے ہاتھ میں امانت زینبیہ نہیں ہے؟ کیا یہ خون حسین ہمارے ہاتھ میں امانت نہیں ہے؟ تو ہم امانت میں خیانت کیوں کر رہے ہیں؟ ہم امانت کا حق ادا کیوں نہیں کر رہے ہیں؟ ہم مجلس حسینی میں اتنا خرچہ کرنے کے بعد وہ رزلٹ کیوں نہیں مل رہا ہمیں؟ چونکہ ہم نے وہ حقیقی آزاداری کو چھوڑ دیا، ہم نے رسم بنائی. تو یہاں پہ آ کے علماء کہتے ہیں کہ یہ پھر رسم بن جاتی ہے، یہاں پہ عادت بن جاتی ہے، عادت کے طور پہ مجھے کرنا ہے. اگر میں نہ کروں تو مجھے خوف ہوتا ہے کہ بھائی اگر میں نے آزاداری نہیں کی، اگر میں نے مجلس کا اہتمام نہیں کیا، پتہ نہیں حسین علیہ السلام میرے گھر سے کچھ نہ کچھ کریں گے. ہوتا ہے نا کہ اگر ہم نے علم کو پھر ہاتھ لگایا، پتہ نہیں وہ کیا یہ کیا، نظر کا اہتمام نہیں کیا، تو میں خوف کھاتا ہوں پتہ نہیں میرے بچوں پہ کوئی آفت نہ آئے. یعنی یہاں جا کے پھر حسین آئیڈیل نہیں بنتے. حسین علیہ السلام اور ائمہ معصومین کی زندگی ہمارے لیے نمونہ عمل نہیں بنتی، بلکہ اس مرحلے میں اگر یہ سوچ اور یہ فکر ہمارے اندر آ گئی تو یہاں جا کے حسین ایک خوفناک نعوذ باللہ آدمی بن جاتا ہے ہمارے لیے. اور بچپنے سے ہم یہ دیکھتے آ رہے ہیں. مجھے یاد ہے کہ ہمارے علاقوں میں بھی ایسا ہی ہوتا تھا کہ اگر ہم نے وہ نہیں کیا تو مشکل ہوگی، ہمارے گھروں میں مشکل ہوگی. عزیز ہو چکے، وقت ہو چکا ہے، ضرورت ہے کہ ہم اس مرحلے سے گزرے. اس میں آفتیں بہت ہیں، میں آفتوں کو یہاں پہ نہیں گنوں گا، آفتیں بہت میں نے یہاں پہ نوٹ کی تھی. پھر یہاں جا کے انسان حق ادا نہیں کرتا، بجائے کہ وہ اپنے مال کا خمس دیتا، اس مرحلے کی آزاداری میں وہ پیسہ وہ مجلس پہ خرچ کرتا ہے. اسے مجلس کا اہتمام کرنا ہی کرنا ہے، بولو جو اس کو خمس ना ही देना हो, उसको मजलिस हुसैनी बर्पा करनी है, बोलो जो वो नमाज से ही क्यों ना टकराए, बोलो जो वो ज़कात से ही क्यों ना टकराए, उसको स्पीकर का मसलन स्पीकर पे मजलिस पढ़नी है, बोलो जो हमसायों को इज्जत ही क्यों ना हो, उसको दस्ते जात और मातमी अजा दस्ते लेके सड़कों पे निकलना ही है और ट्रैफिक बंद करना है, बोलो जो 10 अफराद एम्बुलेंस में क्यों ना खड़े। ये मुश्किल, ये मरहला बहुत खतरनाक मरहला, यहां से गुजरना होगा इस मरहले से, और इंसान को चौथे मरहले में आना होगा। अगर चौथे मरहले में इंसान आ गया, यहां पे इंसान देखता है कि वो मारिफत की मंजिल आती है। इंसान आता है इस मरहले में, उलमा कहते हैं ये मरहला वो मरहला होता है, वो स्टेज होती है जहां पे हदफ नहीं है आजादारी, बल्कि आजादारी एक वसीला बन जाता है। किसके लिए? इंसानी अकदार और इस्लामी तालीमात को और इस्लामी नाब मोहम्मदी को तरवीज करने। ये है चौथा मरहला। और फिर पांचवा मरहला, मैं इसकी वजाहत नहीं करूंगा चूंकि वक्त नहीं है, इंशाल्लाह अगर कल वक्त मिला तो उसमें हम थोड़ी बहुत इसकी गुफ्तगू करेंगे कि फिर पांचवें मरहले में इंसान आ जाता है, और पांचवा मरहला जो है इस चौथे मरहले की बरकत से वो हरकत का मरहला होता है। उसमें इंसान आशुरा से हरकत करता है और महदवियत के लिए वसाइल फराहम करता है। यानी ये महफिले और मजलिस हुसैनी है, लेकिन जो तैयार यहां पे सिपाही हो रहे हैं, जो अजादार यहां पे तैयार होता है, वो सरबाज़े इमाम जमान और इमाम जमाना इमाम हुज्जत का सिपाही बन जाता है। आशुरा और अज़ाए ज़ैनबी का नाम है इंसान को इंतजार और महदी अलैहिस्सलाम के सिपाही। ये जान चाहिए, ये यहां पे सही है। अब अगर मन जलसा मजलिसन व अहया अमरना, तो उसका दिल वाकई मानने में नहीं मिलेगा ना। ये विजदान बेदार है। जब बेदार हो गया विजदान और उसने हुकूमत महदी अज्जलल्लाहु ताला फरजहु शरीफ के लिए मजलिस हुसैनी से इस्तेफादा किया और आजादारी हुसैनी को उस हुकूमत के लिए एक वसीला बनाया, जिस हुकूमत की वजह से पूरी कायनात में तौहीद परस्ती का परचम लहराएगा, तो ये आजादारी इंसान के दिल को हमेशा के लिए जिंदा रखेगी और कयामत में भी इसका दिल जिंदा रहेगा। ये जरूरी है। लिहाजा हमें जो हुक्म मिला है आइमा मासूमीन अलैहिस्सलाम की तरफ से, वो यही है कि जाओ। हुसैन अलैहिस्सलाम ने भी जो हरकत की थी वो इसी हवाले से की थी। लिहाजा हमारी हरकत भी जो घरों से होनी चाहिए, बस हरकत का एक मसला होता है ना, एक मबदा होता है, एक मुंतहा होता है, हरकत कहीं से की जाती है और कहीं पे खत्म हो जाती है। लेकिन हम जब हरकत करते हैं उसकी एक इब्तिदा होती है और एक इंतहा होती है। बाज़ लोग ये समझते हैं कि हरकत जहां से शुरू हुई है वो शुरुआत है और जहां पे खत्म हो रही है वो मकसद है। वो जहां पे खत्म हो रही है वो मुंतहा है, मकसद नहीं है। मुश्किल आजादारी की यही है कि हम घरों से हरकत करते हैं, महफिले मजलिस हुसैनी बर्पा करते हैं, हम समझते हैं कि मजलिस हुसैनी मकसद है। मजलिस हुसैनी मकसद नहीं है, ये मुंतहा है। इसकी वजह से और एक मकसद है, वो है इस्लामी नाम, वो है इस्लामी तालीमात, वो है रसूल अलैहिस्सलाम की तालीमात को जिंदा करना। और हुसैन ने ऐसा ही, और इस मरहले में इंसान रुकता नहीं। आजादारी मजलिस हुसैनी हरकत हुसैनी का दूसरा नाम है ना। जो हरकत हुसैन ने की थी वो हरकत हमें आज करनी चाहिए ना आजादारी के जरिए से। अगर हुसैन अलैहिस्सलाम मदीने से हरकत कर रहे हैं और सिर्फ इसलिए कर रहे हैं कि इस्लामी तालीमात जिंदा हो, अमर बे मारूफ जिंदा हो, नहीं अज़ मुनकर जिंदा हो, इस्लाम में आदलाना निजाम जिंदा हो, तो हमारा भी कसद यही होना चाहिए जब मैं अपने घर से हरकत करूं तो इस महफिल में
यही इस मजलिस में यही कसद होना चाहिए कि मैं अमर बमारूफ जिंदा रहूं, मैं नहीं सुनकर जिंदा रहूं, मैं इस्लाम में आदलाना निजाम के लिए वो जमीना और मैदान फराहम करूं जो हुसैन अलैहिस्सलाम, तब जाके ये आजादारी वाकई मानों में ज़ैनबी और हुसैनी आजादारी है। बहरहाल इस्तकबाल रमजान है, इस्तकबाल माह मुबारक मुहर्रम है, और मुहर्रम का चांद जो है वो एक अजीब चांद होता है, और भी मसलके हैं और भी कौमें हैं जब उनका नया साल शुरू होता है तो उनका अपना खास एहतमाम होता है, लेकिन जो रहमत मकतब हुसैन के मानने वालों पे खुदा ने शाम लिहाल रखी है वो किसी और मकतब में नहीं है कि आप जैसे ही नए साल का आगाज हो, जैसे ही मुहर्रम का चांद देखो तो तुम्हारी आंखें जो है वो अश्कबार होनी चाहिए, गमनाक होनी चाहिए, और ये गमों का सिलसिला और ये अश्कों का सिलसिला और ये अश्कों का सैलाब इसकी शुरुआत यहां से नहीं हुई बल्कि हजरत आदम से लेके हजरत खातन मुरसलीन और इसी तरह से ऐ मासूमीन की सीरत में हमें देखने में मिलता है। लिहाजा हर नबी को हम देखते हैं जो भी करबला की सरजमीन से गुजरा, हर वसी को देखते हैं, हर वली को देखते हैं, जब भी हुसैन का जिक्र आया तो अश्के जो है ना आंखें अश्कबार हो गई, आंखें गमनाक हो गई। आजादारों ये फुर्सत कि कम से कम अगर हम वाकई मानों में उस दर्जे तक नहीं पहुंच सकते लेकिन कोशिश तो कर सकते ना, मैं कल को इतना तो कहूं कि मैंने मौला मैंने कोशिश की थी, मेरी ताकत इतनी थी, मेरी तवानाई इतनी थी। कहते हैं कि कुछ जानवर थे जब हजरत इब्राहिम को आग में डाला गया तो कौवा या कोई ऐसा जानवर था जो दूर बैठे देख रहा था और एक दूसरा परिंदा जो है वो पानी ला रहा था, तो इस कौवे ने या जो जानवर देख रहा था उसने उस परिंदे से कहा तुम पानी क्यों ला रहे हो, तुम्हारे पानी लाने से थोड़ी आग बुझ जाएगी। तो उसने यही कहा, इतना प्यारा जवाब दिया कि मैं एहतमाम इसलिए कर रही हूं कि ताकि मुझे पता है कि इस मेरे पानी के कतरे से ये अजीम आग तो नहीं बुझेगी लेकिन कल को जब कयामत में ये लिस्ट खोली जाएगी तो वहां पे मेरा नाम तो जैसे की तरह तमाशाई में लिखा हुआ नहीं होगा बल्कि मेरा नाम भी उन अफराद में लिखा होगा कि जिन्होंने अपनी तवान और ताकत के मुताबिक मदद की थी। तो आजादारों यही वक्त है कि हम अपनी आजादारी के जरिए से, हम इश्क हुसैनी के जरिए से, अपने आंसुओं के जरिए से कम इस नफरत को और इस माहौल को, इस कायनात में जो सितमगरी और सितम जरीफी का माहौल है कम से कम उसको तो कम कर सकते हैं, कम से कम ये पैगाम तो दे सकते हैं कि हाँ मजलूमियत है जो आज भी है बल्कि आज उससे कहीं ज्यादा मजलूमियत है, ये तो कर सकते हैं ना, और यही वादा मासूमीन हमसे लेते हैं। इमाम रज़ा अलैहिस्सलाम जब अपने अपने चाहने वालों से कहते थे कि अगर रोना है मेरे जद पे तो इस तरह से रोना जिस तरह से वाकन तुम अपने लिए रहते हो। मैं ये रवायत का फकरा पढ़ता हूं और वो हारून मकफू कहते हैं कि दखल तो अभी अब्दुल्ला फकाल अली कि मैं दाखिल हुआ इमाम जाफर सादिक अलैहिस्सलाम की मजलिस और इमाम ने हुक्म दिया मुझे फकाल अली अनशदनी ए हारून तुम नौहा खानी करो नोहा पढ़ो हमारे जन का, फांशत तो मैंने नोहा पढ़ा जो मेरी तवान में था, जिस तरह से मैंने नहीं किया। फकाल तो इमाम ने सर उठा के कहा कि ला नहीं, वो हारून मैं ये नहीं चाहता हूं कि इस तरह से तुम गिरियो औजारी करो, इस तरह से नोहा करो। फकाल ला कमा तनशदून वकमा तुरसी इंदा कब्र, उस तरह से गिरिया करो, उस तरह से नोहा खानी करो, उस तरह से मरसिया पढ़ो और सोज खानी करो जिस तरह से तुम कब्र हुसैन अलैहिस्सलाम के पास जाके गिरिया करते हो। आज़ादारान हुसैनी आज़ादारो, ये बहुत ही अजीब मरहला है और अजीब किस्म की कश्मकश है हर आज़ादार के दिल में कि वो रोए। जब भी इमाम के मज़हर में मोमिन आते थे तो इमाम की ख्वाहिश ये रहती थी कि इस तरह से रोए कि जिस तरह से एक खातून अपने जवान बेटे को खो चुकी है और वो अपने जवान बेटे की मौत के गम में किस तरह से बलक बलक के रोती है, किस तरह से फाड़ फाड़ के रोती है, तो इंसान और आजादार को इस तरह से रोना चाहिए और अपने गम और गमे हुसैन का इजहार करना चाहिए। और जब भी इमाम को कोई मौका मिलता था अपने असहाब से बात करने का तो यही फरमाते थे कि या मेरे चाहने वालों, जब भी तुम किसी के गम में रोना चाहोगे, अपना कोई अजीज हो, कोई हमवतन हो, कोई साथी हो, कोई शहीद हो, तो फब के लिल हुसैन, तो अगर रोना चाहते हो तो मेरे जद हमजद हुसैन पे रो, हुसैन की मजलूमियत पे रो, हुसैन के उस गम पे रो कि जिस गम की खातिर हुसैन ने अपना सब कुछ कुर्बान किया, उस हुसैन की खातिर रो, उस हुसैन की मजलूमियत पे रो जिसने मैदान-ए-करबला में नफ़कत अपनी जान कुर्बान कर दी, बल्कि इस्लाम की नज़ीम तालीमात के खातिर मेरे जद ने तमाम उन तमाम लाडलों को पेश किया, अली अकबर की जवानी दी, अली असगर का गला दिया, कासिम जैसा नौजवान दिया, आज़ादारा ने हुसैनी, बल्कि यहाँ पे इतफा नहीं किया जब हमने देखा कि हुसैन अपने साथ अपनी बहन को भी साथ लेके जा रहे हैं, तो जब पूछा गया कहा आज़ादारो मुझे सिर्फ अपने खून नहीं देना है, अगर मुझे कायनात तक अपने नाना के दीन की हिफाजत करनी है तो नाना के दीन को सिर्फ खून की जरूरत नहीं बल्कि चादर फिरदे जहरा के बगैर ये तहरीक जो है वो कामयाब नहीं होगी। अल्लाह पढ़ने वाले हमारी कलीम से आज़ादारी को कबूल फरमा, पढ़ने वाले हमें हकीकी आज़ादारों में शुमार फरमा, पढ़ने वाले यहाँ जो भी मोमिन आए हैं वाकई मानों में वो मोहब्बत और अज़मत हुसैनी है, वो चाहत है, वो लगन है, बस कुछ वसाइल है, कुछ ऐसी महरूमियतें हैं जो आड़े आती हैं, पढ़ने वाले हमें हुसैन के हकीकी चाहने वालों में शुमार फरमा, पढ़ने वाले हमारी इस ताज़िया और इस आज़ादारी को रोज़ बरोज तरवीज फरमा, पालने वाले जहाँ भी मोमिनीन हैं जहाँ भी मुस्लिमीन हैं उनकी मुश्किलात को हल फरमा, पालने वाले आलम इस्लाम की मुश्किलात को हल फरमा, पालने वाले हमारे जो भी मातमी दस्ते हैं पालने वाले इस मुहर्रम में जहाँ कहीं भी एहतमाम किया जा रहा है उनकी हिफाजत फरमा।